यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभा निर्वाचनमा 3% थ्रेशहोल्ड पार गरेका 6 राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने उम्मेद्वारको नाम हिजो निर्वाचन आयोगमा बुझाएका छन्। निर्वाचनमा थ्रेशहोल्ड पार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेद्वारको नाम पेश गरेको आयोगका सहायक प्रवक्ता कुलबहादुर जीशीले जानकारी दिनुभयो। दलहरूले पेश गरेको सूची आयोगको प्रक्रिया बमोजिम भए नभएको जाँच गरी समानुपातिकतर्फ निर्वाचित भएका सांसदहरूको नाम सार्वजनिक गरिने सहायक प्रवक्ता जीसीले बताउनुभयो। आयोगले चैत्रको पहिलो साताभित्र निर्वाचनको अन्तिम प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्ने गरी तयारी अघि बढ़ाएको पनि जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको हिजो बसेको केन्द्रीय सचिवालयको बैठकले समानुपातिक सांसदका लागि 57 जनाको नाम टुंगो लगाएको हो। बैठकले 17 जना खसारीय, 16 जना जनजाति, 3 जना मुस्लिम, 8 जना दलित, 9 जना मधेसी तथा 4 जना थारू क्लस्टरबाट नाम टुंगो लगाएको बैठकपछि पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। त्यसै गरी नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजै पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले समानुपातिकतर्फका 20 जनाको नाम टुंगो लगाएको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको हिजै बसेको बैठकले खस आर्यतर्फ भरत गिरी, मुस्लिमतर्फ ताहिर अली, त्यसै गरी खस आर्यको महिलातर्फ खुशबु अली तथा जनजाति महिलातर्फ सरस्वती लामाको नाम टुंगो लगाएको पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो। श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ क्लस्टर अनुसार मधेसी महिला रूबी कुमारी ठाकुर, दलित महिला राधिका रम्तेल, खसार्य महिला अम्बिका देवी संग्रौला खड्का र आदिवासी जनजातितर्फ पूर्ण प्रसाद लिम्बुको नाम टुंगो लगाएको पार्टीका उपाध्यक्ष लोकनाथ चुडालले जानकारी दिनुभयो। प्रधानमन्त्री सुशीला कार्कीले फागुन 21 गते सम्पन्न निर्वाचनको परिणामबाट पुराना दलहरू आत्तिन नहुने बताउनु भएको छ। राष्ट्रिय समाचार समितिसँग हिजो कुराकानी गर्नुहुँदै प्रधानमन्त्री कार्कीले निर्वाचनमा नयाँ दलले झण्डै 2/3 मत हासिल गरेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीले जनताले दिएको मतलाई सम्मान गर्नुपर्ने र अल्पमतलाई व्यवस्था गर्न नहुने सुझाव पनि दिनुभएको छ। उहाँले नेपालका परिपक्व नेताहरूलाई जनताले नबिर्सिने पनि उल्लेख गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। प्रधानमन्त्री सुशीला कार्कीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत उहाँका परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले पूर्व प्रधानमन्त्री ओलीको गुण्डुस्थित निवास पुगेर उहाँप्रति समवेदना व्यक्त गर्नुभएको हो। अध्यक्ष ओलीका पिता मोहन प्रसाद ओलीको 97 वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो। सरकारले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण तथा जीविकोपार्जनका लागि हरित जलवायु कोषबाट प्राप्त हुने 2,42,00,000 भन्दा बढ़ी अमेरिकी डलर बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्री परिषदको बैठकले नेपालमा हिमताल विस्फोट तथा जलवायु परिवर्तनजन्य बाढ़ीबाट उत्पन्न जोखिम न्यूनीकरण, जीविकोपार्जन तथा सम्पत्तिको संरक्षण परियोजनाका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम मार्फत हरित जलवायु कोषबाट प्राप्त हुने 2,42,67,427 अमेरिकी डलर बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो। बैठकले सरकारले युद्ध प्रभावित पश्चिम एसियाली मुलुकहरूमा रहेका एवं ट्रान्जिटमा अलपत्र परेका नेपालीहरूलाई तत्काल राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन पहल थाल्ने निर्णय पनि गरेको छ। गृहमन्त्री अर्यालले नेपाली दूतावासहरू रियाद, अबुधाबी, दोहा, कुवेत, मस्कट, इस्लामाबाद, कायरो र तेल अबीबमा रहेका दूतावास र महावाणिज्य दूतावासले उद्धार तथा राहतका लागि पहल गर्ने निर्णय भएको पनि बताउनुभयो। जेएनजी प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गठित जाँचबुझ आयोगले पेश गरेको प्रतिवेदन अध्ययन गरी सरकारले ग्रहण गर्ने र गुल्मीका ओमप्रकाश अर्याललाई राष्ट्रिय सभाको रिक्त सदस्यमा मनोनयनका लागि सिफारिश गर्ने निर्णय गरेको पनि प्रवक्ता अर्यालले जानकारी दिनुभयो। उहाँले केही राजनीतिक नियुक्तिहरू पनि भएको बताउनुभयो। सर्वोच्च अदालतले धनुषा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर 1 राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार किशोरी शाहको उम्मेद्वारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय विरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले हिजो आयोगको उम्मेद्वार खारेज गर्ने निर्णय विरूद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। शाहले आयोगको उम्मेद्वारी खारेज गर्ने निर्णय विरूद्ध उम्मेद्वारी कायम राख्न माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो। सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरूद्धको सम्पत्ति शुद्धिकरण तथा संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णय विरूद्धको रिट निवेदन हिजो हेर्दा हेर्दैमा राखेको छ। त्यसको आज सुनवाई गर्ने गरी तोकिएको छ। न्यायाधीश द्वय सारंगा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले हिजो हेर्दा हेर्दैमा राखेर आज सुनवाई गर्ने गरी तोकेको छ। यसअघि न्यायाधीश द्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनवाई गर्न पेश गर्नका लागि हिजोको मितिमा आदेश दिएको थियो। महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछाने विरूद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धिकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो। हुम्ला जिल्लाको सदरमुकाम सिमकोट बजार तथा आसपासका क्षेत्रमा दुई सातादेखि खानेपानीको अभाव भएको छ। यस वर्ष हिमपात नहुँदा खानेपानीका मूल सुक्न थालेपछि खानेपानीको अभाव भएको स्थानीयले बताएका छन्। सिमकोटको तल्लो गाउँका बासिन्दा करिब 3 घण्टा हिँडेर पिनारा मूलबाट पानी ल्याउन बाध्य भएका छन्। पहिले पहिले करिब 10 फिटसम्म हिमपात हुने हुँदा खानेपानीको अभाव नहुने गरेको बताउँदै स्थानीयले यस वर्ष भने खडेरीले गर्दा जिल्लाभरिका अधिकांश मूल सुक्न थालेकाले खानेपानीको समस्या उत्पन्न भएको बताउँछन्। वन डणेलो नियन्त्रणका लागि प्रभावकारिता तीनै तहका सरकार र समुदायको सहभागिता भन्ने नाराका साथ वन डणेलो व्यवस्थापन सप्ताह हिजो शुरू भएको छ। वन क्षेत्रमा लाग्ने डणेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना वृद्धि गर्ने उद्देश्यले वन तथा वातावरण मन्त्रालयले हरेक वर्ष चैत्र 1-7 वन डणेलो व्यवस्थापन सप्ताह मनाउँदै आएको छ। मन्त्रालयका अनुसार सप्ताहका अवसरमा जनचेतना अभिवृद्धि कार्यक्रम, समुदाय तथा विद्यालय स्तरीय अभिमुखीकरण, प्रचार प्रसारका अभियान, स्थानीय संचार माध्यमबाट सूचनाको प्रवाह, जोखिमयुक्त क्षेत्रहरूको अनुगमन, वन क्षेत्रमा अग्निरेखाको निर्माण, सरसफाई तथा अन्य उपयुक्त डणेलो व्यवस्थापन सम्बन्धी गतिविधि सञ्चालन हुनेछन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारी विरूद्ध 70 लाख रूपियाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन महानिर्देशक अधिकारीले एसके इन्टरप्राइजेस प्रालीको राजस्व चुहावट सम्बन्धी छानबिन तथा अन्य कसुरबाट बचाउन सहजीकरण गरिदिए बापत कम्पनीका संचालक श्रीकृष्ण श्रेष्ठसँग 70 लाख रूपियाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौँमा हिजो मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जारी गर्नुभएको विज्ञप्तीमा जनाइएको छ। आयोगले अधिकारीसहित घुस लेनदेन र सम्पत्ति लुकाउन सहयोग गर्ने देवेन्द्र केसी र रविन्द्र लामिछानेलाई पनि प्रतिवादी बनाउँदै कानून बमोजिम कार्यवाहीको माग गरेको छ। प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीहरूले हिजो भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग सभापति थापा, पार्टीका उपसभापति द्वय विश्वप्रकाश शर्मा र पुष्पा भूषाल लगायतले भेट गर्नुभएको हो। गोर्खामा भएको सवारी दुर्घटनामा मृत्यु भएका 7 भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्रदेश अस्पताल गोर्खामा शव परीक्षण गरिएपछि दूतावासबाट पुगेका प्रतिनिधिलाई शव हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ। गुल्मीको रुद्रवेणी बामी टक्सार सड़क चैत्र महिनाभरका लागि स्तर उन्नति गर्न भनी बन्द गरिने भएको छ। राष्ट्रिय राजमार्ग अन्तर्गत उक्त सड़क खण्डको सत्यवती गाउँपालिका स्थित सिस्नेवीरमा सड़क स्तर उन्नतिका लागि हिजोदेखि 30 गतेसम्मका लागि सड़क पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। पूर्वी नाका काँकडभिट्टा हुँदै चालू आर्थिक वर्षको 8 महिनामा 6,791 तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन्। गैरावासीय नेपाली संघ एनआरएनको अध्यक्षमा हेमराज शर्मा चयन हुनुभएको छ। अध्यक्षमा उम्मेद्वारी दिएका अन्य उम्मेद्वारहरूले नाम फिर्ता लिएपछि शर्माको नाममा सहमति कायम भएको छ। अध्यक्षका लागि शर्मा बाहेक रोबिन शेरचन र रविन बज्राचार्यले उम्मेद्वारी दिनुभएकोमा उहाँहरूले उम्मेद्वारी फिर्ता लिनुभएपछि हेमराज शर्मा नै अब अध्यक्ष बन्नुहुने भएको छ। शनिबार शुरू भएको एनआरएनएको 12 महाधिवेशन सम्पन्न भएको छ। र नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको दबावलाई कारण देखाउँदै नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको खुद्रा बिक्री मूल्य वृद्धि भएको जनाएको छ। निगमका अनुसार गैरातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको हो। जस अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार इण्डियन आयल कर्पोरेशनबाट प्राप्त दर कायम नगरी बिक्री गर्दा केही रकम मूल्य स्थिरीकरण कोषबाट बेहोर्ने गरी सरकारले पेट्रोलमा प्रति लिटर 15 रूपियाँ डिजेल र मट्टीतेलमा प्रति लिटर 10 रूपियाँका दरले तत्कालका लागि वृद्धि भएको जनाएको छ। यद्यपि मूल्य समायोजनपछि पेट्रोलमा प्रति लिटर 31, डिजेलमा प्रति लिटर 54 र खाना पकाउने ग्यासमा प्रति लिटर 216 रूपियाँ वृद्धि हुनेछ। हालका लागि आयल निगमले बेहोर्ने रकम सहित पेट्रोल पहिलो वर्गमा 169.50 रूपियाँ, दोस्रो वर्गमा 171 रूपियाँ र तेस्रो वर्गमा 172 रूपियाँमा बिक्री वितरण हुने आयोगले जनाएको छ। त्यसै गरी डिजेल तथा मट्टीतेल पहिलो वर्गमा 149.50 रूपियाँ, दोस्रो वर्गमा 151 रूपियाँ र तेस्रो वर्गमा 152 रूपियाँका दरले बिक्री वितरण हुने आयल निगमले जनाएको छ। बिहान 6 बजेको समाचार सकियो, अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।